रब की रहमतें साथ हैं, खुशियों भरे लम्हात हैं। रब की रहमतें साथ हैं, खुशियों भरे लम्हात हैं।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला खातमिन नबियीन अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला आलिका व सहाबिका या हबीब
अल्लाह
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह
व अला आलिका व सहाबिका या नूर अल्लाह
व अला आलिका व सहाबिका या नूर अल्लाह।
फरमाने आखिरी नबी मक्की मदनी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम है, इन्नमल आमालु बिन्नियात, आमाल का दारो मदार नीयतों पर है। अल्लाह पाक की रज़ा के लिए, सवाब के लिए अच्छी अच्छी नीयतें कर लें, रज़ा इलाही के लिए, उसूल सवाब के लिए, इल्मे दीन हासिल करने के लिए आज के इस प्रोग्राम में शामिल रहेंगे। बुज़ुर्गों का मदनी चैनल और प्रोग्राम है खुशियों भरे लम्हात, और अल्हम्दुलिल्लाह आज हम पाकिस्तान के सूबे बलूचिस्तान और उसके शहर हब में हाजिर हैं।
दावत इस्लामी है ये दावत इस्लामी है।
और हमारे साथ बुजुर्ग भी हैं, जवान भी हैं, और इंशाल्लाह करीम इनके दरमियान हम ये प्रोग्राम करेंगे। सवालात भी होंगे, तिलावत भी होगी, नात भी होगी, और इंशाल्लाह कुछ अनोखा भी होगा। आपसे भी सवालात होंगे, हमारे बुज़ुर्ग जवान और छोटे बच्चे भी हैं, इंशाल्लाह बरकतें हासिल करेंगे। तो आइए, सबसे पहले मैं आपको दुरूद पाक की फजीलत सुनाता हूँ। अल्लाह के प्यारे और आखिरी नबी मक्की मदनी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने मुझ पर एक बार दुरूद पाक पढ़ा, अल्लाह पाक उस पर 10 रहमतें नाजिल फरमाता है, और जो मुझ पर 10 मरतबा दुरूद पाक पढ़े, अल्लाह पाक उस पर 100 रहमतें नाजिल फरमाता है, और जो मुझ पर 100 मरतबा दुरूद पाक पढ़े, अल्लाह पाक उसकी दोनों आँखों के दरमियान लिख देता है कि ये निफाक और जहन्नम की आग से आज़ाद है, और उसे बरोज़े क़ियामत शुहदा के साथ रखेगा। ज़िक्रो दुरूद हर घड़ी विरदे ज़बा रहे, ज़िक्रो दुरूद हर घड़ी विरदे ज़बार है, मेरी फुजूल गोई की आदत निकाल दो। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद। बुजुर्गों का मदनी चैनल है और प्रोग्राम है खुशियों भरे लम्हात। तो आइए अपने प्रोग्राम को आगे बढ़ाते हैं। यहाँ पर हमारे जो मुस्लिम भाई इंशाल्लाह शामिल होंगे, कारी साहब भी होंगे, नात खान भी होंगे, मैं उनको दावत देता हूँ कि आइए स्टेज पर तशरीफ लाएं, इनसे नाम भी पूछते हैं और क्या मसरूफ़ देवी पूछते हैं, और इंशाल्लाह तिलावत और नात का सिलसिला होगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। माशाल्लाह जी, क्या नाम है आपका?
अब्दुल बासित मदनी।
माशाल्लाह
जी,
कहाँ आप होते हैं?
हब चौकी से ताल्लुक़ है, और जामतुल मदीना फैज़ान औलिया में सुबह तदरीस है जामे,
अल्हम्दुलिल्लाह,
और उसके बाद यहाँ इमामत की भी खिदमत है,
अल्हम्दुलिल्लाह, माशाल्लाह। तो आइए तिलावत कुरान से सिलसिले का आगाज़ करते हैं। जब कुरान पढ़ा जाए तो हुक्म यही है कि कान लगाकर तवज्जो के साथ कुरान की तिलावत सुने।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الرحمن علم القرآن خلق الإنسان علمه البيان الشمس والقمر بحسبان والنجم والشجر يسجدان والسماء رفعها ووضع الميزان ألا تطغوا في الميزان صدق الله العظيم.
سبحان الله ما شاء الله. مرحبا مدنی چینل کے ناظرین, یہ جو سورت کا جو ابتدائی حصہ ہم نے سنا ہے سورہ رحمان, قرآن پاک کے 27 پارے میں یہ سورت ہے اور اسے قرآن کی دلہن کہا جاتا ہے. بڑا ذوق ہوتا ہے اور خاص کر جس تراوی میں سورہ رحمان پڑھی جاتی ہے تو اکثر مسجدوں میں دیکھا جاتا ہے کہ ہمارے جو نمازی ہوتے ہیں وہ قاری صاحب کو فرمائش کرتے ہیں کہ قاری صاحب سورہ رحمان ذرا آپ جو ہے ٹھہر کے, اور بڑا تو الحمدللہ یوں تو پورا قرآن ہی باعث برکت ہے, باقی یہ جو سورت ہے واقعی اس کی تلاوت کرنا, سننا, معنی سمجھنا, ترجمہ, تفسیر, انشاءاللہ رب تعالیٰ کی نعمتوں کا اس میں بیان ہے. اور پھر انسان خود ہی پکارتا ہے, یعنی جب صدا آتی ہے نا فبی اعلیٰ ربکما تکذبان, کہ اور تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. تو رب کی محبت بڑھانے کے لیے یہ سورت کی تلاوت کرنا, سننا, ترجمہ و تفسیر باعث برکت ہوگا. ماشاءاللہ اللہ مزید آپ کو ذوق شوق عطا فرمائے. آئیے نعت خوان سے تعارف لیتے ہیں, کیا نام ہے؟
غلام مصطفیٰ عطاری بیلا سے.
ماشاءاللہ, چلیں جی نعت شریف سنائیں.
واہ کیا جو تو کرم ہے شہ بطحا تیرا, واہ کیا جو تو کرم ہے شہ بطحا
محب میں نہیں میرا تیرا,
شخصیات کی حقیقت کتنی مجھ سے سولہ کو کافی ہے اشارہ تیرا مجھ سے سولہ کو کافی ہے اشارہ تیرا
تیری سر
تیری سرکار ملاتا ہے رضا اس کو شفیع
جو میرا غوث ہے
اور لاڈلا بیٹا تیرا جو میرا غوث ہے اور لاڈلا بیٹا شہ بطحا تیرا نہیں سنتا ہی نہیں مانگنے والا تیرا
سبحان اللہ ماشاءاللہ بڑا خوبصورت کلام ہے یہ. اور اس کلام کو جب میں سنتا ہوں نا تو ایک شعر مجھے بڑا یاد آتا ہے کہ آواز کرم دیتا ہی رہا تھک ہار گئے لینے والے آواز کرم دیتا ہی رہا تھک ہار گئے لینے والے منگتوں کی ہمیشہ لاج رکھی محروم کبھی لوٹایا نہیں قربان میں ان کی بخشش کے مقصد بھی زبان پر آیا نہیں بن مانگے دیا اور اتنا دیا دامن میں ہمارے سمایا نہیں قربان میں ان کی بخشش کے اور آواز کرم دیتا ہی رہا تھک ہار گئے لینے والے منگتوں کی ہمیشہ لاج رکھی محروم کبھی لوٹا مانگے دیا اور اتنا دیا دامن میں ہمارے سمایا نہیں صلوا علی الحبیب. ماشاءاللہ بہت بہت شکریہ جزاک اللہ. بزرگوں کا مدنی چینل اور ہمارا پروگرام ہے خوشیوں بھرے لمحات. آئیے اپنے پروگرام کو آگے بڑھاتے ہیں اور ہمارا جو پہلا سیگمنٹ ہے
سبق آموز کہانی
اس میں آپ کو ایک واقعہ سنایا جاتا ہے اور اس واقعے کے تحت آپ سے کچھ سوالات بھی ہوں گے. کہتے ہیں کہ ایک سنار اس کا انتقال ہو گیا. انتقال کے بعد اس کا جو گھرانہ تھا فیملی تھی بیوی بچے وہ مشکل میں آ گئے اور یہاں تک ہوا کہ کھانے پینے کا بھی صندوق پورا نہیں ہو پاتا تھا. ایک مرتبہ اس کی جو بیوہ تھی مرحوم کی جو وائف تو گھر میں اس کا کوئی سامان پڑا تھا تو ایک نیلم کا ہار پڑا ہوا تھا. یہ موتیوں میں سے ایک موتی کہلاتا نیلم. تو اس نے اپنے بیٹے کو دیا اور کہا کہ بیٹا چچا کی دکان پر جاؤ. چچا بھی سنار تھے جیولر تھے اور کہا کہ اس کو بیچنا ہے. تاکہ اس کے کچھ پیسے آ جائیں تو ہم گھر کا کام جو ہے ذرا اچھے انداز سے کر لیں گے. بیٹا چچا کے پاس گیا اور وہ ہار اس کو دیا اور کہا کہ امی نے کہا ہے کہ اس کو بیچنا ہے تاکہ گھر میں کچھ مشکل ہے تو ہمارا وقت جو ہے وہ کٹ جائے گا. چچا نے ہار کو غور سے دیکھا اور کہا کہ بیٹا امی سے کہنا کہ ابھی مارکیٹ بڑی ڈاؤن ہے, لہذا اس ہار کی قیمت اچھی نہیں ملے گی, تو ابھی تم یہ کچھ رقم لے جاؤ اور کل سے تم بھی دکان پر آنا شروع کر دینا. وہ بچہ لے کر اپنی ماں کو دے دیا, ماں نے اس کو گھر پہ رکھ دیا, بیٹے نے دکان جانا شروع کیا, کام سیکھا. چند ماہ کے بعد جب اس مرحوم سنار کا جو بیٹا تھا کچھ ایکسپرٹ ہو گیا تو چچا نے کہا کہ بیٹا وہ ہار جو تم لائے تھے بیچنے کے لیے تو وہ لے آؤ, دیکھتے مارکیٹ میں کیا ریٹ ملتے. اب اس نے ہار نکالا پیٹی میں سے, اب چونکہ اس نے خود بھی پہچان تو کر لی تھی, اب جب ہار دیکھا تو وہ نیلم جو تھا نا وہ نکلی تھا, تو اس نے ہار تو گھر پر ہی چھوڑ دیا, دکان پر آ گیا. تو چچا نے پوچھا کہ بیٹا وہ ہار لائے تھے؟ تو کہنے لگا چچا وہ تو ہار تو نکلی ہے, وہ نیلم جو تھا وہ تو جالی ہے. تو چچا نے مسکرا کر کہا کہ جب تم پہلی بار لے کر آئے تھے تو میں تو دیکھتے ہی پہچان گیا تھا, لیکن اگر میں اس وقت کہتا تمہیں کہ نکلی ہے تو تم سوچتے کہ مشکل وقت آیا تو چچا بھی ہماری چیز کو نکلی بتانے لگا. تو آج تمہیں خود ہی علم ہو گیا, پہچان ہو گئی کہ ہار اصلی نہیں. تو اصل حقیقت یہ ہے کہ بات جو سمجھانی چاہتے ہیں, ہمارے ساتھ بھی کچھ حالات میں معاملات میں ایسا ہی ہوتا ہے, کچھ چیزیں ایسی زندگی میں واسطہ پڑتا ہے, کچھ ایسے معاملات ہوتے ہیں کہ جس کا ہمیں علم نہیں ہوتا اور ہم خود ہی کچھ سوچے بنا کر تعلقات خراب کر لیتے ہیں. جی ہاں, آپ شاید سوچ رہے ہوں گے کیسی بات کر رہے ہیں, یہ بزرگوں کا مدنی چینل میں آپ کی جو بات بتائی جا رہی ہے, آپ اپنی زندگی کا جائزہ لے لیں. کئی ایسے ہوں گے کہ جنہوں نے غلط سوچ بنا کر اپنی بیوی سے بات خراب کر لی ہوگی, کئی عورتیں بھی ہیں جن کے اسی ذہن خراب ہونے غلط سوچنے کے سبب شوہر سے تعلقات خراب ہوتے ہیں. آپ غور کریں خاندان میں کئی ایسے رشتے آپ کو ٹوٹے ہوئے ملیں گے جو غلط سوچ کر آپس میں دور ہو گئے, بھائی بہن سے دور ہو گئے, بہنیں بھائیوں سے دور ہو گئیں, رشتے دار آپس میں دور ہو گئے, پڑوسی آپس میں دور ہو گئے. تو پتہ چلتا ہے کہ یہ غلط فہمی جو پیدا ہوتی ہے اس کا شکار ہو کر ہم اپنوں سے دور ہو جاتے ہیں. واقعے سے ہمیں سبق ملتا ہے کہ علم اور سمجھ بوجھ کے بغیر اکثر فیصلے غلط ہو جاتے ہیں اور غلط فہمیوں کا شکار ہو جاتے ہیں. جب تک انسان تجربہ خود حاصل نہ کر لے, علم خود حاصل نہ کر لے, وہ حقیقت کو نہیں پہچان پاتا. تو چچا نے فوری طور پر جالی نہیں کہا, کیونکہ اس کو پتا تھا کہ بھتیجے کو علم ہی نہیں ہے, بھابھی کو علم ہی نہیں ہے, اگر میں خود ہی کہہ دوں گا کہ جالی ہے تو وہ غلط فہمی کا شکار ہو جائیں گے. تو خود اس نے علم حاصل کیا تو سچائی کو پہچان گیا. تو زندگی میں جلد بازی, بدگمانی یا غلط فہمی پر اپنے پیاروں کو چھوڑ دینا یہ نقصان دہ ہے, کیونکہ بعد میں تعلقات جوڑنے میں پوری زندگی لگ جاتی, توڑنا بہت آسان ہوتا ہے, گھر بنتا ہے نا کئی ایک دو سال لگ جاتے ہیں, اور توڑنا ہو تو دو مزدور آتے ہتھوڑا لے کے اور دو دن میں صاف کر دیتے ہیں. تو لہذا ہمیں چاہیے کہ علم حاصل کریں, سچائی سمجھیں, اور تعلقات میں صبر, بھروسہ اور وسعت نظری, براڈ ویژن, بڑی سوچ یہ اپنائیں گے تو انشاءاللہ گھر بھی پورا من رہے گا, تعلقات بھی اچھے رہیں گے, دوستوں کے ساتھ بھی دوستی اچھی رہے گی, پڑوسیوں کے ساتھ بھی اچھا تعلق رہے گا, بزنس کرتے ہیں تو کاروبار میں, نوکری کرتے ہیں تو آفیسز میں, دوستوں کے ساتھ, بھائی بہنوں کے ساتھ, بچوں کے ساتھ, انشاءاللہ بڑی پرسکون زندگی گزرے گی. اللہ پاک ہمیں عمل کرنے کی توفیق عطا فرمائے. آمین. صلو علی الحبیب صلی اللہ علی محمد. تو آئیے اس واقعے میں موجود کچھ سوال آپ سے کر لی جائے؟ تیار ہیں آپ لوگ؟ چلیں جی، میرا پہلا سوال ہے، آپ کو ایک ہار کا بیان کیا گیا ہے، اس واقعے میں ایک ہار کا بیان ہوا ہے، وہ ہار کس چیز کا تھا؟ نام بھی بتائیں گے، عمر بھی بتائیں گے، اور کہاں سے تعلق ہے؟
محمد حنیف اتاری ہفچوکی سے.
ماشاءاللہ. عمر شریف کتنی ہے آپ کی؟
55.
55 سال. جی جواب بتائیں.
یہ ہار لیلون کا تھا.
جی
لیلون کا ہار تھا.
نیلون کا؟
جی
نیلون تو نہیں بتایا. جی عبدالصمد بھائی، آگے بھی ایک بزرگ ہاتھ اٹھا رہے ہیں.
یہ نیلم کا ہار تھا.
نیلم کا ہار تھا، جواب درست ہے، ماشاءاللہ. اچھا اس لڑکے کو ہار اصلی کب معلوم ہوا؟ وہ جو لڑکا تھا اس کو کب معلوم ہوا کہ ہار اصلی ہے؟
میرا نام غلام قادر شاہ ہے، میں اب چوکی سے ہوں.
ماشاءاللہ.
ٹھیک ہے.
عمر کتنی ہے آپ کی؟
عمر میری 53.
اچھا
ٹھیک ہے.
جی
یہ زیورات کا جو کام اپنے چاچے کے پاس کام کاج کرتے کرتے جب چاچے نے بولا سی ہار لاؤ تو اس کا ہار کو اسی ٹائم پہچان لیا تھا کہ یہ اصلی نہیں ہے، یہ جعلی ہے.
یعنی اس نے کب پہچانا؟ جب اس کو علم حاصل
ہوگا. علم حاصل ہوگا.
ماشاءاللہ آپ کا جواب درست ہے، ماشاءاللہ. صلوا علی الحبیب صلی اللہ علی محمد. تو آئیے اپنے پروگرام میں ہم دو مبلغین کو شامل کرتے ہیں. یہ واقعہ ہم نے سنا ہے کہ وہ ہار جب اس نے اپنے چچا کو دیا اور چچا نے جو ہار واپس کر دیا اور پھر اس نے خود ہی پہچان لیا، تو اگر یہ سب نہ ہوتا اور چچا اس کو دے دیتا تو یہ پورا جو واقعہ آپ نے سنا، تو اس میں ہمارے لیے کیا سبق آپ محسوس کرتے ہیں؟
تو سب کو یہ پیغام ہے کہ بدگمانی سے بندہ بچے. بعض اوقات ایسے بھی ہوتا ہے کہ بندہ بدگمانی کرتا ہے تو فلانے نے مجھ سے یہ کیا، لیکن اصل بات یہ ہوتی نہیں ہے کہ اس بندے نے ایسا نہیں کیا ہے، اس کو کوئی بات کا پتہ بھی نہیں تھا، لیکن ہم بیٹھے بیٹھے بدگمانی کر کے بیٹھے. تو یہ بدگمانی گناہ بھی ہے، بہت سارے اس کے مطلب معاملات ہیں کہ جھگڑا لڑائی بھی ہو سکتی ہے اس طرح کے، کہ بندہ بدگمانی سے بچے.
حنیف بھائی نے ماشاءاللہ جو ایک ہمیں بڑا خوبصورت پیغام دیا کہ بدگمانی سے بچنا، یہ چونکہ ہمارے دین میں بھی ہماری شریعت میں بھی ہم کو حکم ہے کہ بدگمانی سے بچا جائے، اور بدگمانی نہ کی جائے تو یہ آپس کے جھگڑے نہیں ہوتے. اور سچی بات ہے، میں تو سنار کی عقل مندی پہ حیران ہے کہ چچا جی نے جو عقل مندی کی ہے کہ اس نے بدگمانی کا موقع ہی نہیں دیا. اگر وہ اس ٹائم بول دیتا تو ہو سکتا ہے کہ اس میں جو ہے نا وہ بدگمانی کا شکار ہونے کا ایک چانس ہو جاتا، کیونکہ شیطان تو لڑواتا ہے، شیطان تو آپس میں جھگڑا کرواتا ہے. تو اس نے وہ جھگڑے کا دروازہ بھی بند کیا. یعنی یہاں پر بدگمانی نہ کرنا یہ تو ایک مل گئی، لیکن ساتھ میں اس چچا کی طرح ہمیں بھی ایک ایسا انداز اختیار کرنا چاہیے کہ کوشش یہی ہو کہ ہمارے وجہ سے کوئی بدگمانی کا شکار نہ ہو. مجھے امیر علیہ سنت کی بات یاد آ رہی ہے، ایک مرتبہ کسی نے امیر علیہ سنت کو پانی دیا تو امیر علیہ سنت کھڑے تھے، امیر سنت نے کھڑے کھڑے پانی پی لیا. اب امیر علیہ سنت تو ہم کو سکھاتے کہ سیدھے ہاتھ سے بیٹھ کر پانی پیو، سب حیران، یار امیر علیہ سنت کھڑے کھڑے پانی پی رہے. تو امیر علیہ سنت نے پھر فرمایا کہ سنے، یہ جو پانی ہے نا یہ زمزم ہے، یہ زمزم ہے، تو زمزم جو ہے وہ کھڑے ہو کر ہی پینا چاہیے. پھر خود فرمایا کہ اس طرح کا کوئی معاملہ ہو تو یہ وضاحت کر دینی چاہیے تاکہ لوگ اس میں یہ بدگمانی کا شکار نہ ہو، یار دیکھو یار خود تو بیان کرتے اور ہمیں ہمارے سامنے تو کھڑے ہو کے پیا تھا. ہم اچھا گمان ہی کریں گے، ہمیں بدگمانی کی اجازت نہیں ہے، ہم اچھا گمان ہی کریں گے. تو یہ اچھا گمان کرنے سے گھرانے تعلقات یہ سنبھلے رہتے ہیں، اور اگر یہ نہ کیا جائے تو پھر تعلقات خراب بھی ہو جاتے ہیں. تعلقات کیسے قائم رہتے ہیں؟ بڑی خوبصورت بات امیر علیہ السلام فرماتے ہیں. ایک واقعہ آپ نے سنایا تھا کہ کچھ ڈاکو یہ ڈاکہ ڈالنے کے غرض سے کہیں یہ نکلے ہوئے تھے سفر پر. ایک جگہ ویرانے میں ایک ہوٹل نظر آیا، तो पहले के दौर में जारे डाकू घोड़े पर और हथियार साथ होते थे और इस तरह का एक माहौल होता था। तो डाकुओं का सरदार कहने लगा कि आओ यार, इस होटल वालों को बेवकूफ बनाते। अब ये सारे के सारे होटल में दाखिल हुए और यूं जाहिर किया कि हम जिहाद के लिए निकले हुए और अल्लाह के दीन के लिए निकले हुए। अब होटल के मालिक ने जब ये सुना कि भाई ये नेक लोग मेरे होटल में आए, तो उसने बड़ी आओ भगत की, आइए आइए आइए, बैठिए जनाब, पानी तो खाना तो बड़ा दस्तरखान लगा दिया उसने। तो डाकुओं को बड़ी अच्छी दावत कर दी उसने। अब डाकू बड़े मजे से खा रहे थे, तो खाते खाते डाकुओं का जो सरदार था उसकी नजर एक बच्चे पर पड़ी, वो जमीन पर चादर पर पड़ा हुआ था। तो उसने मालिक से पूछा कि भाई कौन है ये? तो कहा मेरा बेटा है, कई महीनों से बीमार है, उठ ही नहीं पाता है, आप अल्लाह के नेक लोगों को जरा इसके लिए दुआ करना ना, अल्लाह इसको शिफा दे। खैर इन्होंने खाना खाया और बड़ी मस्ती मजाक की, बाहर निकले, उसने पैसे भी नहीं लिए। अब साहब आपस में खुश कि देखो कैसा बेवकूफ़ बनाया, बड़े मजे किए, यूं करके ये अपने काम पे निकल गए डाका डालने के लिए। कुछ अरसे के बाद जब वापसी हो रही थी तो फिर वो रास्ते में होटल नजर आया। सरदार कहने लगा यार आओ आज फिर इसको बेवकूफ़ बनाते। अच्छा जैसे ही होटल में दाखिल हुआ, उस मालिक ने देखा अरे ये पहले से अच्छा इस्तकबाल, पहले से अच्छा बड़ा दस्तरखान, पहले से अच्छा माल, ओ खूब दावत कर रहा है, खिला रहा है, पिला रहा है। ये भी हैरान, खैर मजे ले रहे थे, यार ये तो बड़ा बेवकूफा सा आदमी है, चलो। अब खाते खाते उन्होंने देखा कि बच्चा दौड़ रहा था। वो उस सरदार ने कहा कि यार ये कौन बच्चा है? तो कहा हजरत ये वही है जो उस दिन बीमार पड़ा हुआ था। आप लोग जब गए ना तो मैंने दिल में सोचा कि यार आप अल्लाह के नेक बंदे, अल्लाह की राह में निकले हुए, तो आपने जो खाना बचा हुआ छोड़ा था ना, वो रोटी मैंने बच्चे को खिलाने के लिए रख ली। जो पानी आपने पिए पर छोड़ा था ना, मैं उस पानी से इसकी मालिश करता था, अल्लाह पाक ने इसको शिफा दे दी। अब आप सोचे गौर करें कि उन्होंने तो उसको बेवकूफ़ बनाया था उसका माल लेने के लिए, उसकी दावत उड़ाने के लिए, मगर ये मालिक ने अच्छा सोचा, अल्लाह पाक ने इसको अच्छा अता फरमा दिया। तो हमारे लिए इसमें लेसन है कि बाद औकात हम गलत सोचकर अपनी तबीयत को खराब कर रहे होते। हमें हुक्म दिया गया कि अच्छा सोचा करें, प्यारों की नीयतों पर शक ना किया जाए, बल्कि थोड़ा सब्र करके थोड़ा समझबूझ से काम लेकर हम वक्त गुजारेंगे तो फायदा होगा, क्योंकि बाद में पछतावा बहुत होता है। यार मुझे खाने का पूछा ही नहीं, मेरे को यूं भी नहीं किया, अरे भाई उसकी गाड़ी आते आते टक्कर लगी थी, सारी देग जमीन पर गिर गई। अब उसने तो बड़ी मुश्किलों से जैसे तैसे दावत में गुजारा किया, ऐलान थोड़ी क्या क्या हजरात वो खाना आ रहा था, एक्सीडेंट हो गया, खाना खराब हो गया है, उसको तो दावत गुजारनी थी ना। अगर हमें कुछ कमी बेशी मिली तो पूछे तो सही कि मसला क्या है। यार मेरे पैसे नहीं देता, अरे पैसे नहीं देता पूछो तो सही, इसकी माँ का ऑपरेशन हुआ है, इसने तो अपना मोबाइल भी बेच दिया। बल्कि निगरानी शुरा की एक बात याद आ गई, एक जो है ना वो दोस्त ने किसी दोस्त को फोन किया, यार वो बाली साहब की तबीयत बहुत खराब है, डॉक्टर ने जो दवाई लिख कर दिए ना, मेरे पास पैसे नहीं है, खरीदने के पैसे नहीं है। तो उसने कहा यार तुम कुछ कर सकते हो? कहा हाँ हाँ हाजिर यार, तेरे लिए जान हाजिर है, फिक्र नहीं कर, मैं करता हूँ इंतज़ाम। तो उसने पर्ची भी भेज दी कि ये दवाई चाहिए और ये दवाई इतने की है। अब ये इंतज़ार करता रहा, मोबाइल देखता रहा कि यार अभी पैसे आए, पैसे नहीं आए। यहाँ तक कि उस जब थोड़ा वक्त गुजर गया तो उसने फ़ोन किया दोस्त को जिसने आसरा दिया था, अब वो फ़ोन ही ना उठाए, फोन ही बंद उसका। अब ये इधर उधर दोस्तों के पास गया, किसी ने पैसे नहीं दिए, इसको दोस्त पर गुस्सा भी आने लगा, क्या कैसा अजीब दोस्त है यार, आसरे में मरवा दिया। अब ये सारा मायूस, किसी ने पैसे नहीं दिए करके घर आया। घर आकर इसने घर वालों से पूछा, अबू का कि हाँ अबू सो गए, वो आपका दोस्त जो है दवाई देकर गया था, तब्बू ने दवाई खा ली, अब तबीयत सेट है, सो रहे। अभी अबू के कमरे में गया तो देखा कि दवाइयों का पैकेट पड़ा हुआ है पूरा, अबू सो रहे। अब इसने बड़ा हैरान हुआ कि यार ये कौन, कब आपका दोस्त है ना, चाहे फोन ही नहीं उठाए। दो चार दिन के बाद वो दोस्त से मिलने गया कि यार तू फोन ही नहीं उठा रहा है और दवाई तू देकर गया। कहा तूने मुझे फोन किया, मेरे दिल में आया कि यार मेरे पास यूँ पैसे तो नहीं थे, मैंने अपना मोबाइल बेच के तेरे वालिद के लिए दवाई खरीद ली, तेरे घर दवाई देकर आया। आप सोचें, गौर करें कि उस नौजवान के पास भी मोबाइल था, उसने अपने बाप की दवाई के लिए मोबाइल नहीं बेचा था, लेकिन ये कैसा दोस्त था कि जिसने अपने दोस्त के वालिद की दवाई के लिए अपना मोबाइल बेच दिया। अब अगर थोड़ी देर के लिए तो आप सोचो वो फोन अटेंड नहीं कर रहा तो ये बदगुमानी कर रहा है, क्या दोस्त फोन नहीं उठा रहा। तो ये बात को समझने की कोशिश करें कि हमारे इस तरह के अंदाज हमारे ताल्लुकात को खराब करते हैं। तो बुजुर्गों का मदनी चैनल के नाजरीन, कितनों को नाराज किया हुआ है, कितनों से ताल्लुकात खराब किए हुए, कितनों के घरों पर आना जाना छोड़ दिया है, कितनों को कहा है कि तेरे मेरी शक्ल नहीं देखना, मैं तेरी शक्ल नहीं देखूंगा, मेरे जनाजे में नहीं आना, तेरे जनाजे में नहीं आऊंगा। ये हमारा हाल होता है, हम इस अंदाज से अपनी जिंदगी गुजार रहे हैं। ऐसा नहीं है, हमारा दीन, हमारा इस्लाम, हमारा मजहब ये हमें लोगों के साथ अच्छे ताल्लुकात रखने का दर्स देता है। अल्लाह तौफीक दे कि हम अपने भाइयों से, रिश्तेदारों से, दोस्तों से, मुसलमानों से अच्छे ताल्लुक रखें, हम नेक बन जाएं। अल्लाह पाक नेकों के सदके हमें नेक बना दे,
बना दे मुझे नेक, नेकों का सदका, बना दे मुझे नेक, नेकों का सदका, गुनाहों से हर चाया इलाही, गुनाहों से हर दम बचाया।
सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम। बहुत बहुत शुक्रिया, जज़ाकअल्लाह। बुजुर्गों का मदनी चैनल और प्रोग्राम है खुशियों भरे लम्हात। तो हमारा दूसरा सेगमेंट है बुजुर्गों का जहनी मैदान।
बुजुर्गों का जहनी मैदान,
इनसे हम देखते हैं कि इनकी याददाश्त क्या काम कर रही है। और ये हमारे साथ प्रोग्राम में शामिल हुए हैं तो इसमें हम बारी बारी इनसे सवालात भी करेंगे और देखते हैं कि ये हमें क्या अपनी याददाश्त के मुताबिक बातें करते हैं। सबसे पहले जो मौजूद हैं, आइए इनका नाम भी पूछते हैं और उम्र भी पूछते हैं।
मेरा नाम गुलाम रसूल अत्तारी है और मेरी उम्र 58 साल है।
58
58।
अच्छा गुलाम रसूल भाई, एक बात आपसे ये मैं पूछूंगा कि अगर हम माजी में जो हम अपना याद करते हैं तो खानदानों में मोहब्बतें बड़ी होती थी, वो कैसे कायम रहती थी?
मोहब्बत कायम ऐसे रहती है अगर ऐसा कि वो आपस में अगर दरगुजर करेंगे और एक दूसरे की समझेंगे, तकलीफ समझेंगे, तो इंशाल्लाह कभी भी खानदान में झगड़े नहीं होते। लेकिन आजकल जो हालात चल रहे हैं उसमें तो अल्लाह मान अल हाफिज़ है, हम तो एक दूसरे को देखना पसंद नहीं करते। अगर तकलीफ में तो बोलते यार हमारी जान छोड़ो। लेकिन पहले जो थे वो यही थे कि हमारे बुजुर्ग जो हमारे बड़े थे उन्होंने हमें यही तरबियत दी थी कि अभी आपस में प्यार मोहब्बत से रहें, एक दूसरे का दर्द समझें, तो ही हमारी कामयाबी। वरना तो ये आफी ज़माना तो ये चल नहीं सकता सर खानदान। इसीलिए आजकल जो ना वो आपस में जब लड़ाई झगड़े होते हैं कि कोई किसी का साथ देने को तैयार नहीं। पहले हमारे बड़े बुजुर्ग सबको यही हाल था कि सब एक दूसरे दुख दर्द में जाते थे, मौत मैयत में जाते थे हर जगह। अब आप देखें यार, ठीक है यार हमें कार्ड थोड़ी आया है, हम नहीं जाएंगे। अरे वो फलां का इंतकाल हो, आ यार वो मेरा दूर का रिश्तेदार है, मेरा क्या है, मैं नहीं जाता। जबकि वो पड़ोस में होता है लेकिन फिर भी उसके दुख दर्द में शामिल नहीं हो। ये लम्हा है, लम्हा फिक्र यह है, पहले के मामलों में तो अल्हम्दुलिल्लाह बड़े अच्छे ताल्लुकात होते थे, सब कुछ एक दूसरे के, बल्कि वो रिश्तेदार नहीं भी होता था तो लोग उसके गम में शरीक होते थे, खुशी में शरीक होते थे। वो समझता था कि यार मेरा तो ये सबसे करीब रिश्तेदार है। पहले ये हालात,
क्या बात।
अब जो नफ्सा नफ्सी इतनी बढ़ गई है, यार अल्लाह सबकी हिफाजत करे।
नहीं, ये जो बात आपने कही ना कि ये जो मोहब्बत कैसे कायम रहती थी, तो इसमें एक तो बड़ों का किरदार है। हमारे जो बुजुर्ग हैं मैं उनसे रिक्वेस्ट करूंगा कि ज़रूर अपना किरदार अदा करें कि कुछ भी है अभी भी इसने क्या वो आवे का आवा बिगड़ा हुआ है ये भी कहा जा रहा है, लेकिन जो है अपनी कोशिश तो करनी है ना। अपना आशियाना सारा ही बिखर जाए, सारा ही सारा ख़त्म हो जाए, ऐसा ना करें, ऐसा ना करें। वरना मेरे पास कई मुल्कों के नाम मैं जानता हूँ, बल्कि उनको प्रैक्टिकली भी देखा है, कोई किसी का नहीं है। बिल्कुल बिल्कुल सेपरेट हैं, सब सेपरेट है, इवन के माँ बाप को भी वो छोड़ देते हैं। ऐसे ऐसी मिसालें हैं, लेकिन खैर अल्हम्दुलिल्लाह इस्लाम हमें जो दर्स देता है वो अफ़ो दरगुज़र का, माफ़ी तलाफ़ी का। गलती इंसान से ही होती है ना, अगर मुझसे कोई गलती हो गई और माफ़ी का कोई चांस ही नहीं होगा तो ज़िंदगी कैसे गुजरेगी। तो ऐसा ना करें, माफ़ी तलाफ़ी और फिर बड़े बुजुर्ग किरदार अदा करें। और फिर ये जो बात कही ना कि प्रैक्टिकली शामिल होते थे, मुझे याद आ गया, मैं हम इसी रिकॉर्डिंग के सिलसिले में इस्लामाबाद की पहाड़ियों पर गए थे। अब वो पहाड़ियों पर 90 साल के बुजुर्ग, 80 साल के बुजुर्ग, अब वो कह रहे हम पैदा भी यहीं हुए। अब मैं सोचूं, मैंने कहा यार 80 साल पहले यहाँ क्या था, तो मैंने इनसे पूछा कि आपने क्या देखा उस टाइम, तो कहा कि हम तो मेले में कोई बीमार होता था तो चारपाई, क्योंकि यहाँ तो गाड़ियाँ चलती नहीं थी, तो कहा चारपाई पे रख कर हम 10-12 अफराद उसकी चारपाई लेके जाते थे, चार चार उठाते थे, चार थक जाते थे फिर चार रखते थे, फिर चार उठाते थे, फिर चार रखते थे, यूं हम अस्पताल पहुँचाते थे। कई मरतबा वो बेचारा इंतकाल चारपाई पे कर जाता था, उसको उठा कर लाना, गुसल देना, तदफीन करना, ये सारे, ये जिंदगी इसी तरह गुजरी है, ये खानदान इसी तरह बने। आज हमारे खानदान जो बने बनाए हमको मिले थे, ये हमको मिले थे, ये तो हमारे नसीब कि हमने वो बदगुमानियों का शिकार होकर, हमने ज़रा ज़रा सी बात पर नाराज होकर अपने ख़ानदान का शिरादा बिखेर दिया, आज दूर हो गए। अल्लाह वो दौर कि जब मोहब्बतें थी, प्यार था, उल्फतें थी, अल्लाह वो वापस भी हमें अता फरमाए। उज़ूर आपका नाम?
नाम अबू मतीन मुनीर शेख अतारी है।
माशाल्लाह
अल्हम्दुलिल्लाह, मेरी उम्र 40 साल 40 ईयर्स है।
जवानों में शामिल है
अल्हम्दुलिल्लाह,
बल्कि जवानी अब
बस ढलने वाली है।
नहीं नहीं गुजर गए ना,
गुजर गई है।
अब तो उधेड़पन है और 60 साल की उम्र में पूरा बुढ़ापा। आपसे सवाल ये मैं करना चाहूँगा कि ज़ाहिर 40 साल की उम्र भी एक ऐसी है कि जिसमें हमने कुछ वक्त तो देखा ही है अपना भी, तो बचपन में वालिदैन और बुजुर्गों का अदब एहतराम सिखाया जाता था, उसमें क्या याददाश्त थे आप?
जब मैं छोटा था तकरीबन कोई उम्र 15-16 साल की थी, क्योंकि याददाश्त का जो मामला होता है वो 15-16 साल की जो याददाश्तें होती हैं वो याद रहती हैं, तो मेरे नाना जान अक्सर जो है ना बुज़ुर्गों के अदब के बारे में फरमाया करते थे। अभी जैसे 11वीं शरीफ की महफिल होती है, 11वीं शरीफ मनाते हैं हर साल हमारे घर में, अल्हम्दुलिल्लाह हर जुमे रात को बुज़ुर्गों की न्याज होती है 11वीं शरीफ के नाम पे, हर महीने की 11 तारीख को। नाना जान, वालिद साहब ये हमें तरबियत करते थे, हम कहते थे क्या कर रहे हैं, हमारे यहाँ लासी में बोलते हैं मिठी मानी, तो एक रोटी पकाते उस पर चीनी छिड़क कर फिर उसके टुकड़े करके वो बांटते थे, यानी वो शीरिनी के नाम पे तकसीम करते थे कि पीरा ने पीर दस्तगीर शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की, ये कारई कहते हैं हम 11वीं शरीफ को। तो फिर सालाना तौर पर कारई जब 11वीं शरीफ आती थी तो शानदार अंदाज से वो मनाने का जहन देते थे, तो मिला शरीफ मनाने का जहन, फिर बुज़ुर्गों से अकीदत, हमारे जो सलासिल के बुज़ुर्ग हैं जैसे शेख डाडा कड़िया रहमतुल्लाह अलैह बेला में वाक़ हैं, तो शेख कबीले से मेरा बेसिकली ताल्लुक़ है, तो वो शेख अब्दुल कादिर जीलानी रहमतुल्लाह ताला अलैह से जाकर उनका सिलसिला मिलता है, तो उनका अदब एहतराम जब भी मतलब कोई ऐसा मौका, कोई ऐसा इवेंट होता, उनकी बारगाह में हाज़िरी देते, दुआ करते, वहाँ पर उनके वसीले से अल्लाह पाक की बारगाह में दुआ करते, तो मतलब हमें बचपन से ही अल्हम्दुलिल्लाह अज़्ज़ा वजल ये ज़हन दिया गया बड़ों ने कि बुज़ुर्गों का अदब करना है, एहतराम करना है। इवन कि ये बुज़ुर्ग जैसे पीराने पीर शेख अब्दुल कादिर जीलानी या दीगर ओलिया है, इनके अलावा अपनी उम्र से बड़े जितने भी थे उनका अदब व एहतराम का भी ज़हन देते थे।
माशाल्लाह, इसमें लियाकत भाई आप तो माशाल्लाह निगरान है हमारे, ये जैसे वाक्या सुना तो ये जो बुज़ुर्गों का जो बैठने का बचपन में एक अंदाज़ होता था, और आपको क्या याद है, आपकी याददाश्त में कोई ऐसी बात?
बुज़ुर्गों के जो पहले अंदाज़ हुआ करते थे कि ये अपने बच्चों को बिठा कर नसीहत किया करते थे,
वाह,
यानी बच्चों को बिठा कर वो, यानी उनको वो वाक्यात सुनाते थे कि भाई हमारे बुज़ुर्गों ने क्या किया, हमारे जाने वाले जो बुज़ुर्ग हैं उन्होंने किस तरह अपने बच्चों को तरबियत की, जब ये नसीहत ही किया करते थे अपने बच्चों को ना, फिर ये बच्चे उनके नसीहत पर चला करते थे, बेटा आपने नमाज नहीं छोड़ना, आपने झूठ नहीं बोलना, हमेशा सच बोलना है, किसी को धोखा नहीं देना, तो ये बड़ों की जो नसीहतें हैं ना ये फिर बच्चों को बचपन तक अपना बुढ़ापे तक याद रहा करते थे, फिर अपने बच्चों को वो नसीहत करते थे कि हमारे दादा ने हमें ये चीज़ सिखाई है कि बेटा झूठ नहीं बोलना, आपने बेटा आपने किसी को धोखा नहीं देना, پھر وہ اپنے بچوں کو یہ تربیت کیا کرتے تھے. تو اس انداز سے جب ہمارے بڑے اپنے بچوں کو تربیت کریں گے, نصیحت کریں گے, بیٹھ کر, ایک ہوتا ہے نا پیار محبت, بیٹھا آ جاؤ آج میں آپ کو ایک نصیحت کرتا ہوں, یہ جو ہمارے بزرگوں کا بھی طریقہ ہوا کرتا تھا کہ وہ اپنے مریدین کو نصیحت کیا کرتے تھے, محبین کو نصیحت کیا کرتے تھے, جس کی وجہ سے الحمدللہ یہ نصیحتیں ان کو بڑھاپے تک یاد رہا کرتے تھے.
پہلے زمانے میں دکھ درد کیسے بانٹتے تھے, کچھ آپ کو, آپ بھی ہمارے ابھی تک جو موجود ہیں ان میں ینگ, سب سے ینگ ہے جی وقار بھائی.
اچھا, ایک دوسرے سے محبت تھی, ایک دوسرے سا کا مطلب ایک مان رکھنا اور ایک دوسرے کے پاس جانا پیار محبت کے ساتھ, یہ سلسلہ ہوتا تھا پہلے کے دور میں, اور اب اس چیز کی کافی کمی نظر آتی ہے.
میں تو یاد کرتا ہوں محبت ایسے ہوتی تھی حضور, کیونکہ جس پک گئی نا اللہ ہوگا بھائی, سب کے گھر پہ دینے جانا ہے. آج کل تو دعوت پہ بھی نہیں بلاتے یار, یار یہ کیا کھائے گا آپ, تو وہ جو آپ نے میٹھی روٹی کا بولا, نیاز پک جائے پھر کوئی کہیں پر بھی ہے, ارے بھائی اس سے زیادہ تو خرچہ ہو جائے گا آنے جانے کا, آج کو یوں کیلکولیشن کریں. لیکن ماشاء اللہ یہ بھی جی یادداشت ہے, کیا خیال ہے؟
اسی طرح ایسا پڑوسیوں کے پاس بھی جو چیز پکتی تھی گھر میں, تھوڑی چیز بھی ہوتی تھی تو وہ بندہ اپنے پڑوسیوں میں تقسیم کرتے تھے, لے جاتے تھے, لیکن آج اس چیز کی کمی نظر آتی ہے.
کسی کے یہاں کچھ اچانک حادثہ ہو گیا تو پورا محلہ
جمع ہو جاتا, پورا محلہ جمع ہو جاتا, رشتے دار تو اس کے بعد میں آتے تھے لیکن پہلے اس کے جو پڑوسی ہوتے تھے وہ جمع ہو جاتے تھے.
اللہ کرے یہ دور دوبارہ آئے. آئیے اپنے سیگمنٹ کی طرف آگے چلتے ہیں, بات سے بات محاورے کے ساتھ.
بات میں بات محاورے کے ساتھ.
اس میں آپ کو ایک محاورہ بیان کیا جائے گا اور دیکھتے ہیں ہمارے حاضرین میں سے اگر کوئی جواب دینا چاہے. ہر ایک آفر ہے. پہلا ہمارا محاورہ ہے کان بھرنا. کان بھرنا, ظاہر ہے کسی کے متعلق غلط سوچ کب بنتی ہے؟ جب اس کے کان بھرے جاتے ہیں. کان بھرنا, اس سے کیا مراد ہے؟ کون بتائے گا؟
کان بھرنا ایک محاورہ ہے, اس کا جملہ یوں ہے کہ کان بھرنا ایک بری عادت ہے, اس سے نفرتیں پھیلتی ہیں.
ماشاءاللہ آپ کا جواب درست ہے ماشاءاللہ. آئیے ہم آپ کو ایک چیز دکھا رہے ہیں, یہ ایک تصویر آپ کو دکھائی جا رہی ہے اور اس تصویر کو دیکھ کر آپ کچھ نصیحت کریں گے. اس تصویر کو غور سے دیکھیں. یہ تصویر کا پہلا رخ ہے جس میں نظر آ رہا ہے کہ چیتے کے منہ میں ایک بچہ ہے, لیکن جب تصویر کا دوسرا رخ دیکھتے ہیں, جب تصویر کا دوسرا رخ دیکھتے ہیں تو پتہ چلتا ہے کہ یہ بچہ کھا نہیں رہا ہے بلکہ یہ اپنے ہی بچے کو اٹھایا ہوا ہے. یعنی آپ اگر غور کریں کہ تصویر کا ایک رخ دیکھ کر تو یہ لگتا ہے کہ لو شکار پکڑ لیا اس نے, کھا رہا ہے کسی جانور کو, لیکن جب دوسرا رخ دیکھتے ہیں تو پتہ چلتا ہے کہ اس میں اسی کا ہی بچہ ہے جو اس نے بڑی محبت سے اس کو اٹھایا ہوا ہے. تو آپ اس تصویر کو دیکھ کر کیا نصیحت کریں گے؟
میرا نام محمد جانزیب اتاری ہے, میں اب چوکی سے تعلق رکھتا ہوں. اس تصویر کو دیکھ کے یہی اندازہ ہوتا ہے, یہی بات نصیحت کرتا ہوں میں, کہ کبھی بھی کوئی بھی مسئلہ ہو اس کا ایک اینگل نہ دیکھیں, مسئلے کا دونوں رخ دیکھیں, پھر بعد میں جا کے آپ فیصلہ کر دیں.
واہ کیا بات ہے, بہت اچھے. مدینہ اور کوئی ایک اور نصیحت بھی ہم حاصل کر لیتے ہیں, کوئی اور بتانا چاہے تو.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام محمد رفیق اتاری مدنی ہے, یہاں آپ چونکہ میں رہائش ہے میری, تو اس سے یہ ثابت ہوتا ہے کہ جو چیز نظر آ رہی ہو ضروری نہیں کہ اس طرح ہو, اس میں بندہ تحقیق کرے, حقیقت دیکھے کہ واقعی یہ کام ہے یا یہ چیز ہے اس طرح ہے یا نہیں. تو ایک تصویر الگ ہے, ایسا لگ رہا ہے کہ یہ منہ کے اندر ہے, لیکن جب دوسری تصویر دیکھتے ہیں تو یہ اس کو اٹھا کر لے کر جا رہے ہیں, جو انداز ہے ان کا جانوروں کا.
اچھا, ایک بات اور بھی کتابوں میں ملتی ہے, بڑی خوبصورت بات ہے کہ یہ جو شیرنی ہے, شیرنی جو ہے اس نے اس بچے کو, اپنے ہی بچے کو اٹھایا ہوا ہے. اب یہی شیرنی اپنے اسی دانتوں سے دشمن کو یا اپنے جو بھی خوراک اس کو چیر پھاڑ دیتی ہے, لیکن اسی دانتوں سے جب اس نے اپنے بچے کو اٹھایا ہے تو ظاہر ہے اس میں کسی قسم کی تکلیف بھی نہیں دی ہوگی اس نے. تو پتہ چلتا ہے کہ جو ہمیں طاقت ملی ہے جو صلاحیت ملی ہے تو اس کا استعمال کیسے کرنا ہے, یہ بھی اس میں نصیحت ہے کہ آپ کے پاس طاقت ہے لیکن یہ غصہ, جیسے نا غصہ آرام ہے, نہیں, غصہ ہوگا تبھی تو دشمنان اسلام سے لڑیں گے. دشمن غصہ حرام نہیں ہے, غصے کا امپلیمنٹ غلط ہوتا ہے. تو ہمیں اگر اس چیز کی سمجھ آ جائے تو ہمارا بہت سارا سلسلہ فائدہ مند ہو جائے گا. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے. بزرگوں کا مدنی چینل دیکھتے رہیے اور بزرگوں کا مدنی چینل دیکھنے کی دعوت بھی دیتے رہیے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
رب کی رحمتیں ساتھ ہیں, خوشیوں بھرے لمحات ہیں. رب کی رحمتیں ساتھ ہیں, خوشیوں بھرے لمحات ہیں.